الحمد لله وكفى وسلام على عباده الذين اصطفى. الحمد لله منشئ الخلق من عدم ثم الصلاة على المختار في القدم. مولاي صل وسلم دائما أبدا على حبيبك على رسولك خير الخلق كلهم. يا رب صل وسلم دائما أبدا على بشير النذير محمدا. مولاي صل وسلم دائما أبدا على طه سيد المرسلين. بلغ سلامي روضة فيها النبي المحترم. يا خير من دفنت بالقاء أعظمه فطاب من طيبهن القاع والأكم. روح الفدا لقبر أنت ساكنه فيه العفاف وفيه الجود والكرم. هو الحبيب الذي ترجى شفاعته لكل هول من الأحوال مقتحم. يا رب بلغ بالمصطفى مقاصدنا واغفر لنا ما مضى يا واسع الكرم. أما بعد فقد قال الله تبارك وتعالى: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ونفس وما سواها فألهمها فجورها وتقواها، قد أفلح من زكاها وقد خاب من دساها. صدق الله المولانا العظيم. آواز صاف آ رہی؟ پیچھے والوں کو بھی آواز آ رہی برابر؟ آپ لوگ سن سکتے ہو پیچھے آواز آتی برابر؟ اچھا، اصل بیان شروع کرنے سے پہلے بحکم ہمارے شیخ عارف باللہ رومی وقت مجدد زمانہ تبریز ثانی حضرت مولانا شاہ حکیم محمد اختر صاحب ادام اللہ فیوزہم، حضرت فرماتے کہ ہر بیان سے پہلے ایک سنت کا مذاکرہ کیا کرو تاکہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی پیاری سنت امت میں پھر سے زندہ ہو جائے. اور اصل میں اس امت کی قیمت جو ہے اللہ کے یہاں سنتوں، جب تک ہم سنتوں پر چلیں گے ہماری قیمت ہوگی اللہ تعالی کے لیے. ایک مثال عرض کرتا ہوں، وہ وقت زیادہ دن نہیں گزرے، ہم سب وہ ٹائم کو ابھی یاد کرتے ہیں کہ جب ہم چاول خریدتے تھے تو ہمیں معلوم ہوتا تھا کہ اس میں کنکریاں بھی ہوں گی، اس میں کچھ گھاس کے ٹنکے بھی ہوں گے، لیکن چاول کے بھاؤ ہم کنکریاں بھی خریدتے تھے اور وہ ٹنکے بھی خریدتے تھے، اور جو بھاؤ چاول کا ہے ہم اس کا ادا کرتے تھے، حالانکہ ہمیں معلوم تھا کہ یہ کنکریاں بھی اس میں ہوں گی. کیوں؟ کیونکہ وہ چاول کی صحبت میں اس کے ساتھ ملے ہوئے تھے، اس لیے اس کی قیمت تھی، ہم خریدتے تھے. اب تو اتنی ایسے مشینیں لگ گئی کہ بالکل صاف چاول ملتا ہے، ہر چیز دال ہر چیز صاف ملتی ہے. اور جب ہم خرید چکتے تھے تو پھر اس چاول کی ہم حفاظت کرتے تھے، بارش سے، دھوپ سے، چوری سے، ہم اس کے تو کنکریوں کی بھی ہم حفاظت کرتے تھے اور ان ٹنکوں کی بھی ہم حفاظت کرتے تھے، لیکن وہ سب کیوں؟ کیونکہ چاول کے ساتھ ملے ہوئے تھے. گھر کی عورتیں بیٹھی اور کچھ دیر تک وہ پھر صاف کرتی رہی، اب کنکریاں کو الگ کر دیا، ٹنکے کو الگ باہر پھینک دیا، اب اس کی کوئی قیمت نہیں، اب اس کو خریدنے کو کوئی تیار نہیں، مفت میں کوئی دے تو بھی لینے کو تیار نہیں، اس پر کتے پیشاب کرے کوئی پرواہ نہیں، کوئی اس کو روندے پاؤں سے جھوٹے سے ٹھوکرے لگائے کوئی پرواہ نہیں، کیوں؟ الگ ہو گئے. تو خدا کی قسم اس امت کی قیمت ہم جو ہیں، ہم کنکریاں ہیں، کنکریے کی بھی اس ہماری قیمت نہیں، ٹنکے کی بھی ہماری قیمت نہیں، لیکن جب تک کہ یہ امت ان کا تعلق سنتوں سے تھا، مسجدوں سے تھا، قرآن پاک سے تھا، تو ان کی قیمت، ان کی قیمت تھی خداوند قدوس کے یہاں. لیکن کسی نے ہمیں الگ نہیں کیا، گھر کی عورتیں بیٹھ کے ہمیں سنتوں سے الگ نہیں کیا، ہم نے خود اپنے آپ کو سنتوں سے دور کیا، الگ کیا. اب ہم ایسے ہی جیسے وہ کنکریاں جو اب باہر پڑی ہوئی ہیں، اب جو ہیں سور کے کھانے والے اور شراب کے پینے والے. آج مسلمانوں کا کیا گھٹ اور حشر کر رہے پوری دنیا میں، اور پوچھنے والا کوئی نہیں. ابھی شام میں کیا ہو رہا ہے، سیریا میں، فلسطین کا کیا معاملہ ہے، افغانستان میں کیا معاملہ ہے، پوری دنیا میں. یہ سب اس لیے کہ ہم نے اپنے آپ کو سنتوں سے دور کیا. ہماری کوئی قیمت نہیں، قیمت جو ہے نسبت سنت کی. اللہ کو سنت سے محبت ہے، اتنی محبت کہ اللہ نے خود نص قرآن، قرآن پاک میں اللہ نے فرمایا ان کنتم تحبون اللہ، اگر تم اللہ سے محبت کرتے ہو اور اس کا اظہار کا طریقہ تم جاننا چاہتے ہو، یا ابھی تمہارے اندر اللہ کی محبت پیدا نہیں ہوئی، اور یہ پہلا فریضہ ہے کہ اللہ کی محبت ہمارے دلوں میں پیدا ہوا. محسن اعظم، منعم حقیقی، اللہ رب العزت جنہوں نے ہمیں ہر نعمت عطا فرمائے اور ان کا خیال تک ہم بھی نہیں کرتے، ان کی محبت دل میں ہم نہیں پاتے. اور ویسے تو ہم سب کہیں گے ہاں یقیناً مجھے بھی اللہ سے بھری محبت ہے، لیکن ذرا سوچے اب جس سے محبت ہوتی ہے، المحب لمن یحب مطیع، ان کی فرما برداری کرتا ہے، ان کو یاد کرتے خود بخود. تھوڑا انگلش میں بھی کہیں یا اردو ہی میں؟ جی، خود بخود جو ہے جس سے آپ کو محبت ہوتی ہے ان کی یاد ستاتی ہے، بار بار آپ کوشش کریں کہ ان کو یاد نہ کریں پھر بھی ان کی یاد آتی ہے. اور ہمارا یہ معاملہ، اللہ کے گھر میں ہم آتے ہیں اور تو ابھی اللہ کو یاد نہیں کرتے، اور براہ راست جب اللہ سے ہم بات کرتے ہیں، نماز پڑھتے ہیں، تو ابھی اللہ تعالیٰ کو یاد نہیں کرتے. تو یہ دلیل ہے کہ ابھی محبت میں کمی ہے، بہت کمی ہے. تو یہ محبت جو ہے یہ سنت کے اتباع، ان کنتم تحبون اللہ فاتبعونی، میری اطاعت، حضرت نبی کریم صلی اللہ علیہ وسلم کی اطاعت تم کرو، یحببکم اللہ، اللہ تم سے محبت فرمائیں گے. ہمارے شیخ دامت برکات فرماتے ہیں کہ خانقاہیں اور اللہ والے یہ وہ جگہ ہیں اور یہ وہ لوگ ہیں کہ جہاں پیاسوں کو پانی ملتا ہے، جن کو پیاس لگی ہو ان کو پانی ملتا ہے، جن کو اللہ کی محبت ہے اور وہ چاہتے ہیں کہ کس طریقے سے اللہ کی محبت کو ظاہر کرے، تو وہ بھی ان کو یہاں اللہ والوں اور خانقاہوں سے ان کو وہ چیز ملتی ہے. اور بن پیاسوں کو، جن کو پیاس لگتی نہیں ان کو پیاس ملتی ہے. اگر آدمی کو بھوک نہیں لگتی، آدمی کو پیاس نہیں لگتی، تو یہ بیمار آدمی ہے. اچھا تندرست آدمی، اس کو پیاس لگنی چاہیے اور پانی اس کو پینا چاہیے، یہ جوس کولڈ ڈرنک نہیں، پانی اس کو پینا چاہیے. اور کھانا جو ہے، اچھا خوراک جو ہے اس کو کھانا چاہیے، اس کو بھوک لگنی چاہیے. اگر بھوک نہیں لگتی ہو تو وہ آدمی بیمار ہے. تو اسی طریقے سے اگر اللہ کی محبت کی پیاس نہیں لگتی اور اللہ کی محبت کی بھوک اس کو نہیں لگتی، تو یہ آدمی بیمار آدمی ہے روحانی طور پر. کہ ایک کتا، اس کو ایک ٹکڑی روٹی تمہارے گھر کے دروازے سے ملتی ہے تو وہ دروازہ کبھی نہیں چھوڑتا ہے، وہ وفادار رہتا ہے اس در کا کہ یہاں سے مجھے میری روٹی ملتی ہے. ہمیں کون سی وہ چیز ہے جو اللہ کے علاوہ کسی اور سے ہمیں ملی ہو؟ کون سی چیز، ہمارا وجود، دل اور دماغ، آنکھ اور زبان، کون سی چیز ہے؟ ہمارا ایمان اور اسلام سب اللہ کی مہربانی سے. کہ اگر اللہ ہمیں ہدایت نہیں کرتے، کہاں ہم ابھی ہوتے، کہاں ہم مسجد میں بیٹھے، خدا جانے. اگر ہم اللہ ہمیں مسلمان نہیں بنا، اللہ ہی نے بنایا، یہ نہیں کہ ہم نے، یہ اللہ کی مہربانی ہے. خدا نخواستہ ہم کوئی شیعہ کے گھر میں پیدا ہوتے، کوئی قادیانی ہندو کے گھر میں پیدا ہوتے، کیا ہمارا حشر ہوتا؟ لیکن شکریہ کچھ کرتے ہیں، اللہ کا دھیان تک بھی کرتے. اگر اللہ نے نماز کی توفیق بھی عطا فرمائے اور مسجد بھی آتے ہیں، آتے تو ابھی اللہ کو ہم یاد نہیں کرتے. تو یہ اس کی بڑی کمی کی دلیل ہے, اور اس کے بہت سے طریقے ہیں اس کو دور کرنے کے اور پورا کرنے کے. ایک طریقہ ہے سنت پر عمل کرو, اس سے اللہ تعالی اللہ ہم سے محبت فرمائیں گے. اور یہ بھی یاد رکھو, یہ بات نہیں ہے کہ ہم اللہ سے محبت کرتے ہیں پھر اللہ ہم سے محبت کرتے ہیں. محبت وہاں سے شروع ہوتی ہے, یہ قدم اٹھتے نہیں اٹھائے جاتے ہیں. میں آیا نہیں لایا گیا ہوں, محبت دے کے ترپایا گیا ہوں. میں لاکھ سمجھا ہوں اسرار محبت, میں نہیں سمجھا سمجھایا گیا ہوں. یہ سب اللہ جب توفیق عطا فرماتے ہیں, اللہ آدمی سے محبت کرتا ہے پھر اللہ ہمارے گھر میں کس کو ہم دعوت دیتے, آؤ بھائی گھر ہم چائے پئیں گے کھانا کھائیں گے ہمارے آن کے رہو. جن سے پیار, تو اللہ جن سے پیار کرتا ہے اللہ ان کو اپنے گھر میں بلاتا ہے. یہ ہم نہیں آتے آئے, یہ قدم اٹھتے نہیں اٹھائے جاتے ہیں. میں آیا نہیں لایا گیا ہوں, محبت دے کے ترپایا گیا ہوں. تو جب وہ اللہ کی محبت پیدا ہو جائے تو جو بھی آدمی کرتا ہے اللہ ہی سامنے آتا ہے. شاعر اللہ والا کہتے ہیں اب نگاہ کہیں نہیں ہے, یعنی ادھر ادھر دیکھنے کو اب مجھے خواہش خیال ہی نہیں آتا. اب نگاہ کہیں نہیں ہے, اب کوئی نہیں ہے نگاہ میں, میری نگاہ میں اب کوئی نہیں کہ یہ فلاں ہے. آج کل بازے کو یہ کرکٹ کا بہت شوق, کومنٹری کا بہت شوق, کسی کو کپڑوں کا بہت شوق, لباس کا پھرنا گھومنا, اب کوئی چیز کی خواہش نہیں. اب نگاہ کہیں نہیں ہے, اب کوئی نہیں نگاہ میں. محو حیرت کھڑا ہوں حسن کے جلوہ گاہ میں. یا اللہ آپ کے حسن جو ہے اور آپ کا جمال اور آپ کا کمال وہی میں دیکھتا ہوں ہر وقت. جو اگر میرا بچہ ہاتھ میں آیا, میرا نواسا پوتا آیا, تو فوراً یا اللہ تو نے یہ چھوٹا معصوم سی صورت تو نے بنائی, یہ چھوٹے چھوٹا سا ناک تو نے اس کو دیا, دو چھوٹی چھوٹی پیاری پیاری آنکھیں تو نے دی, گال چھوٹے ہون چھوٹے, ہم اس کو چومنا چاہتے پیار کرنا چاہتے, ضرور کرو. لیکن یہ ذرا سوچو, ہمارے شیخ فرماتے کہ قرآن شریف کی آیت میں پہلے آتا ہے فذکرونی اور بعد میں آتا ہے واشکرونی. کھانا بھی آیا سامنے, بریانی آیا, روسٹ آیا اور چکن آیا, جو بھی کچھ آیا پہلے سوچو کس نے یہ بنایا. چاول بریانی کی ایک پلیٹ ہمارے ہاتھ میں آئے تو یہ چاول جو ہے پاکستان سے باسمتی چاول آیا, اور گوشت جو ہے وہ کرو سے کہیں کوئی بکرے ڈمبے کا گوشت آیا, اور مسالے جو ہے وہ ملاوی زینزیبا سے آیا, اور اس میں مکھن گھی جو بنا وہ نیوزی لینڈ سے مکھن آیا, زعفران اس میں ڈالا وہ اسپین سے آیا. پوری دنیا کی چیزیں ایک پلیٹ میں اللہ نے دے دی. اگر ہم 50 رین 100 رین اس کا پیسے ادا کرے تبھی اس کی قیمت ادا ہو سکے. اللہ اکبر. ایک مرتبہ حضرت مولانا شاہ اشرف علی تھانوی رحمت اللہ علیہ کھانا تناول فرما رہے تھے, ایک دانہ چاول کا یا کوئی بھی چیز وہ گر گیا باہر. حضرت نے کھانا ایک طرف رکھا, ڈھونڈنے لگے نہیں ملا. کبھی ایسے لرک جاتا ہے بستر کے نیچے, کوئی کرسی کہیں لرک جاتا ہے. پاس پاس پڑوسی کے چھوٹے بچے کھیل رہے تھے, مولانا نے ان سے فرمایا تم میری مدد کرو میں یہ دانہ ذرا ڈھونڈوں. تو انہوں نے مدد کی, ملا. حضرت نے صاف کیا پھر کھایا. پھر جب خانقاہ گئے تو مریدوں سے کہا آج یہ واقعہ ہوا. پھر ان سے پوچھا کہ آپ کو معلوم ہے کہ میں نے کیوں اتنی تکلیف کی, ایک دانے کے لیے میں نے کیوں اتنی تکلیف کی. فرمایا کہ قیامت کے دن اگر اللہ تعالی مجھے پوچھے اشرف علی وہ ایک دانے کے پیچھے لاکھوں میری مخلوق نے خدمت کی, سورج کی شعائیں اس پر پڑی, ہوا کی آکسیجن اس کو لگی, پانی اس کو, کتنے مخلوق انسان نے محنت کی, زمین کی کاشت کی, اس بیج بوئے, کتنے کتنے اللہ کی مخلوق, ٹرکوں کا استعمال, رستوں بنانے والوں تاکہ پھر وہ سب سامان پہنچا پوٹ کے اوپر بندرگاہ, کشتیوں کا پورا انتظام, फिर यहां डर्बन आया जहां, फिर वहां से ट्रकों से दूसरे शहरों में वेयरहाउस में गया, पैकिंग हुई, फिर रिटेल शॉप में आया, फिर हमने जाके खरीदा 5 रेन 10 रेन 15 रेन में। वो उसकी कीमत कभी अदा हो सकती है? एक एक दाना उसकी कितनी कीमत। लेकिन आज हम कितना इसराफ करते हैं, खुसूसन शादी के मौके पर, और जब हम ये ईटिंग आउट की बीमारी लगी हुई है, हम जो रेस्टोरेंट वगैरह में जाके कितना उसमें इसराफ होता है। तो एक एक दाना, एक एक कतरा पानी का हमें उसकी कदर करनी चाहिए, इसराफ नहीं होना चाहिए। तो बहरहाल ये अल्लाह ताला की इस कदर इनामात है हम पर चारों तरफ। ये तो एक प्लेट, जब मुसलमान शुरू में साउथ अफ्रीका आए, अब से तकरीबन 150 साल पहले, जैसे इस वक्त भी काफी दोस्त अहबाब हिंदुस्तान से, इसी तरीके से सबसे पहले हिंदुस्तानी मुसलमान तकरीबन 150 साल पहले आए, और वो गांव में जाते थे और अपना सामान बेचते थे। बूट का दिन छुट्टी का दिन होता था, वो वापस जोहान्सबर्ग जाते थे, नया माल खरीदते थे। और फिर वहां एक आदमी था, वो डायगोनल स्ट्रीट अब भी है, बिस्मिल्ला रेस्टोरेंट, मुझे लगता है अब भी वो रेस्टोरेंट है। तो वो आदमी जो मालिक था रेस्टोरेंट का, बूट के रोज वो बिरयानी पकाते थे, क्योंकि सब लोग आते हैं बगैर बीवी बच्चों के, कुछ अच्छा खाना इनको मिले, बिरयानी। और उस जमाने में 1 शिलिंग लेता था, और 1 शिलिंग में जितना तुम चाहो तुम खा सकते हो, लेकिन 1 शिलिंग देने के। तो एक आदमी था, नाम भी उसका अजीब, इस्माइल अमठो, इस्माइल अमठो आवी ने 10 प्लेट बिरयानी खाई गयो। तो ते मालिक के रेस्टोरेंट ने पाछे 1 शिलिंग आपी दी थी, जम के आज पछी तू पाछो मर रेस्टोरेंट में तो तू न खाओ, तो कि ये के 10 प्लेट बिरयानी तू खाई गयो। बहरहाल वो बिरयानी 1 शिलिंग की हो या 10 पाउंड की हो या 100 पाउंड की हो, कौन उसके एक दाना की कीमत अदा कर सकता है? ये तो अल्लाह की मेहरबानी। और फिर अल्लाह अकबर, किसने वो हाथ दिया कि हम वो एक लुकमा निवाला बनाते हैं और मुंह में रखते हैं? हमारे एक अजीज जो है बीमार हुए थे, मुद्दत हो गई, इंतकाल हो गया, अल्लाह हम सबके मरहूमीन को जन्नत नसीब फरमाए, हमें भी अपने टाइम पर। तो मैं गया देखने को हॉस्पिटल के, उनके कमरे के दरवाजा पर मैं पहुंचा, तो इनको नौजवान लड़का भाग के मेरे पास आया और कहा कि मौलाना, आज तो वालिद साहब ने खुद अपने हाथ से खाना खाया, इतने खुश थे, और हम रोजाना खाना अपने हाथ से खाते हैं, कभी उस अल्लाह का शुक्रिया अदा किया? कितनी बड़ी वो अल्लाह की नेमत, कितने लोग हैं जो खुद अपने हाथ से नहीं खा सकते। और आदमी जो खुद अपने हाथ से खाता है, तो जितने चावल चाहे, गोश्त का थोड़ा, आलू थोड़ा सा, उसमें जरा मीठी अचार थोड़ी, वो मसाला थोड़ा, जैसे उसको पसंद हो वो रखता है और वो चबाता है, खाता है। अब दूसरा लुकमा थे, अगर और कोई खिलाए ऐसे नहीं खिल, बीवी भी खिलाए तो ऐसे नहीं खिला सकते। और बेचारे जो हॉस्पिटल नर्स खिलाती है, वो फिर उनको चिल्लाते, जल्दी करो, तुम देर लगाते हो, जल्दी खा। और बेचारी जो द्रव पर है, खाना भी उनको कुछ पता ही, नमकीन क्या चीज है, मीठा क्या चीज है, बिरयानी क्या चीज है, समोसे क्या चीज है, बेचारे उनको कोई खबर नहीं। तो कितने, लेकिन हम कभी अल्लाह का ध्यान भी करते? शुक्र तो बहुत दूर की बात, यही जिसको हम कहते हैं तसव्वुफ की बात है, इसी चीज को अपने अंदर पैदा करना। फिर अल्लाह के साथ वो चाशनी चाशनी लगेगी मोहब्बत की। फिर देखो कि हमारा ताल्लुक अल्लाह, फिर देखो नमाजों की कीमत क्या, फिर देखो नमाज तो बहुत बात की चीज, हर चीज खाना खाते, या अल्लाह तू ये खिलाता है, तेरी मेहरबानी है, कैसे, मैं तो कितना गुनहगार नालायक, मैं तो ऐसा कि अजाब पूरे मेरे ऊपर चारों तरफ से आता, लेकिन आप आठों तरफ से मुझ पर नेमतें बरसाते हो, कैसे तू मेहरबान है या अल्लाह। मेरी हालत मैं जानता हूं, कुछ तू तो मेरी हालत उससे भी ज्यादा जानता है, लेकिन फिर भी तू मुझे कितना खिलाता है, बीवी बच्चे तूने मुझे दिया, मकान तूने दिया, गाड़ी तूने दी, कौन सी नेमत है जो अल्लाह ने हमें नहीं दी? ये और हमारी गंदगी और हमारी गुनाहों के बावजूद अल्लाह की इस कदर, अल्लाह की नेमतें हम पर, तो कितना अल्लाह का ताला का शुक्रिया हमें अदा करें। उसके बाद में वो जो हमारे अजीज रिश्तेदार बीमार थे, उनके बिस्तर के पास गया कमरे में, दोनों वो लेते हुए थे, हाथ फैलाए, पांव फैलाए हुए थे, पांव जाना पांव थोड़ा सा उठाया और कहा कि मौलाना आज पहली मर्तबा मैं अपने पांव उठा सकता हूं। और हम सब यहां चल के आए, वुजू किया, घर से आए, गाड़ी चला के हम आए, कितने हाथ पांव सब हमने इस्तेमाल किए। और एक कितनी प्यारी दुआ है हदीस शरीफ की, अल्लाहुम्मा बिहम्दिकन सरफ, ये अल्लाह आप ही की मेहरबानी, आपकी तारीफ से मैं चल फिर रहा हूं, उठता हूं, बैठता हूं, बिस्तर, जो आदमी बेचारा खुद बिस्तर पे लेट नहीं सकता। हमारे शेख के लिए सब दुआ करें, बहुत बीमार हो गए 90 बरस के, अब हर चीज खादिमों को करना पड़ता है। आदमी लेटा हुआ है, कभी करवट लेनी होती है, अब जो है आदमी अगर ऐसे बीमार हो गया करवट भी नहीं ले सकता, कौन आधी रात उठा के, ये अल्लाह वालों के अल्लाह इंतजाम करते, ऐसे खादिम 24 घंटे साथ रहते, जो भी इनकी ख्वाहिश होती है पूरी होती है। लेकिन मेरे आपके जैसे अगर हमारी ऐसे हालत हुई खुदा न खास्ता कि हम न करवट ले सके न पाव फैला सकते हैं, तो कौन हमारी, कौन है वो जात जिन्होंने हमें ये तंदुरुस्ती दी, करवट भी लेते हैं, इधर भी फेंकते हैं, सब कुछ करते हैं। आधी रात पेशाब के लिए उठना होता है, हम उठ के चले जाते हैं, पेशाब करके फिर आके लेते हैं, लेकिन जो नहीं उठ सकते बेचारे उनका क्या, कैसे, तो अल्लाह की किस कदर नेमत है हम पर, लेकिन हमारी तरफ से अल्लाह का ख्याल तक भी नहीं है। तो ये है सुन्नतों पर अमल करने से अल्लाह ये चीजें अता फरमाएंगे। और बहुत से और भी रास्ते हैं, दीन के सिर्फ एक रास्ता नहीं है, बहुत रास्ते हैं। इस वक्त मैं सुन्नत को बयान कर रहा हूं कि सुन्नत की कीमत क्या है, सुन्नतों पर अमल करने से अल्लाह ये सब दौलतें भी अता फरमाएंगे। तो एक सुन्नत, बल्कि सुन्नत से बढ़कर एक मसला है, मैं यह बयान करता हूं, अर्ज करता हूं कि नमाज के अंदर हमारे शेख फरमाते हैं, हम घर से चलते हैं नमाज के लिए मस्जिद आते हैं तो हमें कहीं खुजली नहीं होती, यहां बैतुल खला जाते तो भी खुजली नहीं, वुजू करते तो भी कोई खुजली नहीं, लेकिन जहां अल्लाहु अकबर अब इधर खुजली शुरू हो गई, अब आदमी खुजाता है यहां, उसके बाद जो इधर कोई खुजली यहां फिर, और ये ऐसी बीमारी है कोई और देखता है कि वो खुजाता है वो भी शुरू करता है। अब और जहां मदरसा होता है छोटे बच्चे एक खांसता है दूसरा शुरू, पूरे सब बच्चे खांसने शुरू कर देते हैं। तो ये है कि एक आदमी को देखे दूसरा भी शुरू करता है, तो ये ऐसी बीमारी। और सिर्फ खुजाना नहीं, हमारे शेख फरमाते मैंने अपने चश्म दीद वाक्या अपने आंखों से देखा कि पढ़ा लिखा आदमी, आलिम आदमी, वो नमाज में आया और फिर नाक को भी खुजाया और फिर वो जो अंदर जो था सिर्फ वो उसको निकाला नहीं, उसका इंस्पेक्शन भी किया कि ये क्या है, कितना भरा है, कितना छोटा है, क्या साइज, क्या रंग है उसका, तो ये कोई नमाज हो रही इस तरीके से नमाज में कोई ध्यान। और मसला ये है कि अगर एक रुकन में 3 मर्तबा खुजाया तो नमाजी बाकी नहीं रही, नमाजी खत्म हो गई, लेकिन उसके तरफ ध्यान नहीं। और हम कि अल्लाहु अकबर, ये जो महमूद गजनवी रहमतुल्लाह अलैह बहुत बड़े बादशाह, बहुत नेक आदमी थे, उनकी मजलिस में और उनके पार्लियामेंट में वो कोई मशवरा हो रहा था और एक मेंबर ऑफ पार्लियामेंट उनके, उन्होंने अपना बदन दुरुस्त किया तो उनको धमकी दी कि आइंदा जो है अगर फिर तेरा ध्यान बतन की तरफ गया मेरी मजलिस में तो मैं तुझे निकाल दूंगा, जब मेरे होते हुए मेरे तरफ ही ध्यान होना चाहिए। बादशाह बैठा हुआ है और बादशाह जो जिस अहम मामला में मशवरा कर रहे हैं तो उस ध्यान उस तरफ होना चाहिए, कैसे तेरा ध्यान तेरे बतन की तरफ गया। और हम नमाज पढ़ते मालिकुल मुल्क के सामने, अल्लाह के सामने, और अगर पूरी नमाज में थोड़ा भी अल्लाह का ध्यान हो गया तो बहुत बड़ी गनीमत की बात है। हम बिल्कुल अल्लाह का ध्यान नहीं करते तो वो नमाज की कीमत कैसे होगी अल्लाह ताला के यहां। अभी तो हमारी नमाजों को दुरुस्त करने का मसला है, ध्यान भी नहीं है नमाज, यहां तक मसला फुकहा ने लिखा है कि अगर आदमी नमाज पढ़ता है शुरू करता है और ये ध्यान नहीं कि ये मैं अल्लाह का फरीजा अदा करता हूं, आदत के तौर पर करते हैं, या किसी के दबाव की वजह से, मां बाप के दबाव की वजह से. बहुत से मर्द बीवी बहुत मजबूर करे जाओ मस्जिद नमाज पढ़ो, और बहुत से मर्द बीवी को मजबूर करते हैं, नमाज का टाइम तुमने आज नमाज पढ़ी नहीं पढ़ी, तो दबाव की वजह से पढ़ते हैं, आदत की वजह से, माहौल की वजह से, अल्लाह का हुक्म समझ के नहीं, तो वो नमाज हुई ही नहीं. आदमी जब तक के फुकहा ने लिखा वो नमाज को अल्लाह का हुक्म समझ के पर, ये अल्लाह का हुक्म है तो नमाज जाके अदा होती है. तो आज अभी अल्लाह अकबर, ऐसा ना हो अल्लाह मेरे हम सब की पूरी इन उम्मत की हिफाजत फरमाए कि कब्र में जब हम जब पहुंचे तो हम लेने की उम्मीद से जाते हैं कि पूरी जिंदगी नमाज पढ़े, और खुदा न खास्ता वहां देने पर गए भाई तूने तो एक भी नमाज नहीं पढ़ी, तेरी कोई भी नमाज दुरुस्त, तेरा वुजू दुरुस्त नहीं था, तेरी नीयत दुरुस्त नहीं थी. देखो अगर कोई आदमी बगैर वुजू के नमाज पढ़े नमाज होती है नहीं होगी नमाज. तो इसी तरीके से अगर कोई बगैर इखलास के नमाज पढ़े तो इसकी नमाज होगी, इसके नमाज नहीं होगी. और अगर कोई आदमी ने वुजू से नमाज शुरू की, नमाज शुरू हुई वुजू के साथ, बीच में जरा हवा निकल गई कुछ भी हुआ नमाज टूट गया वुजू टूट गया, तो क्या उसकी नमाज होगी? नहीं. तो अगर हमने इब्तिदा की नमाज की इखलास के साथ, बीच में हमने ख्याल किया फुला आदमी मुझे देख रहा है, अब जरा और उसको मुतासिर करने को हम और जरा आंखें भी बंद करके नमाज पढ़ते या कुछ, अब जो है रियाकारी पैदा हो गई उसको दिखाने के लिए, तो फिर अब नमाज बाकी रही, अब तो गैरुल्लाह के लिए नमाज हुई, तो वो नमाज कहां अदा हुई. तो ऐसा ना हो यहां दुनिया में अगर हम जो भी कुछ करते हैं, बाजे मुल्कों में अल्लाह हम सब की हिफाजत करे, तुम्हारी प्रॉपर्टी है, और वो बहुत से मुल्क में ये शुरू हो गया, अल्लाह सब के हिफाजत. चोरों का भी मामला अजीब और गरीब होता है, कैसे उनका दिमाग चलता है अल्लाह ही जाने. तो वो जो रजिस्टर ऑफ डीड्स जहां प्रॉपर्टी रजिस्टर होती है वो उनसे वो ताल्लुक करते हैं पैसे वगैरह रिश्वत देके, और वो पूरी टाइटल डीड वो उसके नाम पर कर देते. तुम्हारा मकान है, टाइटल डीड तुम्हारे नाम पे है, तुम रह रहे हो आप 5 साल से 10 साल से अपने मकान में, तुम रहे दुकान में, अब वहां आपको कोई पता भी नहीं, टाइटल डीड तो दूसरे के नाम बन गए. अब वो आते हैं कोर्ट ऑर्डर के साथ कि तुम खाली करो, ये मेरी जगह है. कहां से तेरी जगह भाई? ये तो मैंने जगह मेहनत से खरीदी, मैंने बनाया मकान वगैरह, ये मेरा टाइटल डीड, ये तो मेरा मकान है. कैसा? और फिर झगड़े शुरू होते हैं, अब कोर्ट केस शुरू होता है. तो ऐसा ना हो कि हम भी नमाज को पढ़ रहे समझ रहे कि मेरी नमाजें हो रही, और कब्र में जाके खुदा नखास्ता ऐसे मालूम हुआ कि नहीं तेरी तो कोई नमाज ही नहीं हुई, तेरा मामला दुरुस्त नहीं. उसके साथ में एक और भी जरा एक बार बता दूं, जिसकी वजह से यानी मुझे जब ये इल्म हुआ तो मैं चौंका, और फिर दोस्तों से भी मैं आरज करता हूं. हजरत मौलाना शाह अशरफ अली थानवी रहमतुल्लाह अली ने फरमाया कि आदमी दाढ़ी को बिल्कुल मुंडाए शेव करे, क्लीन शेव, बहुत बड़ा गुना है. और एक आदमी दाढ़ी तो रखता है लेकिन एक चावल के बराबर जितनी दाढ़ी होनी चाहिए उससे कम है, यानी एक मुश्त यहां थोड़ी के नीचे से एक मुश्त होनी चाहिए. ये थोड़ी बहुत ज्यादा हो एहतियात ठीक है, लेकिन इतनी लंबी भी ना रखो जैसे सलफी और यहूदी रखते हैं. हमारे शेख फरमाते बॉम्बे में हजरत ने बयान किया तो एक आदमी की दाढ़ी नाफ तक, जब वो इस्तिंजा को जाते थे तो बगल में दाढ़ी रखनी पड़ती थी, ये तो फिर वो नापाक हो जाएगी इस्तिंजा करने में. तो इतनी लंबी दाढ़ी भी नहीं और इतनी छोटी भी नहीं कि एक मुश्त जो है अपना एक मुश्त. और ये भी कुरान शरीफ से साबित है, जब हारून अलैहिस्सलाम मूसा अलैहिस्सलाम ने उनको जिम्मेदार बनाया, जब वो अल्लाह से मिलने को गए और तौरात मिली तो वापस आए तो देखा कि कौम ने तो यहां वो घुसाला परस्ती शुरू करी, वो गाय की इबादत शुरू कर दी, तो खफा हुए नाराज हुए तो उनको पकड़ा उनकी दाढ़ी से, तो अगर खसखसी थोड़ी सी दाढ़ी तो नहीं पकड़ सकते, एक मुश्त की हो तो पकड़ सकते हैं. तो ये कुरान से साबित है कि दाढ़ी जो है एक मुश्त की होनी चाहिए. तो ये एक मुश्त जो है वो थोड़ी के नीचे से है, अगर हम यहां से नापे तो बहुत छोटी दाढ़ी, اور جب خط بناتے ہیں حجامت کرتے ہیں تو اپنے دو سالہ بچہ نواسہ کو نہ بلائے کہ بیٹا آؤ ذرا دیکھو کہ میری داری ایک مشت کی ہو گئی یا نہیں اور اس کا ایک مشت نہیں خود اپنا ایک مشت ہونا چاہے اور یہ تینوں چاروں امام امام ابو حنیفہ امام مالک امام شافعی امام احمد ابن حنبل رحمہم اللہ چاروں امام کے نزدیک تینوں طرف سے داری ایک مشت ہونی چاہیے جب خط بناؤ تو یہاں بھی داری پکڑو اللہ کی مہربانی ہے کہ داریاں ایسی نہیں اگتی ہے اگر ایسی اگتی اور بیوی کے پاس جاتی وہ بھی بھاگ جاتی یہ کوئی جانور آیا کون آیا یہ اللہ کی مہربانی کہ داری ایسے نہیں اگتی لیکن جب خط بناؤ تو پھر داری کو ایسے پکڑو اور دیکھو تھوڑا بہت سائڈ چھوڑو تو ایک مشت ہونا چاہیے اور پھر جو ہے داری جو ہے دھار سے ہے یعنی جوب ہو عربی میں لحیت یہ نیچے کا دھار جو ہے اگر منہ کھولے تو جو دھار ہے وہاں بال ہونے چاہیے اور گھال کے اوپر اگر نہ ہو تو وہ ٹھیک ہے وہ داری کا حصہ رکھے تو ٹھیک ہے اور صاف کرے تو بھی ٹھیک ہے لیکن بعض کبھی ہم اتنا اس کو کاٹتے ہیں کہ ایک لکیر سی رہ جاتی ہے تو یہ بھی پھر قبر میں جا کے ہمیں پتہ چلے گا کہ تیری داری تھی ہی نہیں کیونکہ اگر ایک چاول کے برابر کم ہو جتنی داری ہونی چاہیے لمبائی میں بھی اور پھر جہاں اگنی چاہیے اگر ہم نے یہاں کم کرتے 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 فیشن کی داری جیسے فرینچ بیئر تھوڑی سی یہاں یا وہ ایک پینسل لائن کی داری رہ گئی یا جیسے عرب رکھتے ہیں وہ جگہ جو ہے پوری کرتے داری کی لیکن وہ ایک مشت نہیں رکھتے چھوری خسخسی داری رکھتے تو خدا نخواستہ ایسا نہ ہو قبر میں جب ہم پہنچے تو کہا جائے تجھے تو پورا گناہ داری رکھنا رکھ اور اس کو ہمارے شیخ دامت برکاتہم فرماتے کہ یہ جو سردار جی لوگ ہوتے سیکھ لوگ یہ امریکہ میں بھی ہوتے یورپ میں بھی ہوتے ملٹری میں بھی کام کرتے ٹریفک ڈپارٹمنٹ اور وہاں ان کے قاعدے ہیں کہ داری نہیں رکھ سکتے تو وہ مقدمہ کرتے ان کے خلاف اور وہ جیت جاتے ان کا حق ہے کہ وہ داری رکھ سکتے ہیں تو اگر نبی کریم صلی اللہ علیہ وسلم نے ہم سے پوچھا فرمایا کہ یہ سردار جی ان کے گرو نانک کی محبت میں وہ لڑائے وہ کورٹ کیس بھی لڑتے تھے داری رکھنے میری امتی تجھے میری سنت میں کون سا نقصان نظر آیا کون سی کمی تجھے نظر آئی کہ تو نے داری نہیں رکھی کیا جواب ہم دیں گے تو اس کی بہت اور ہمارے شیخ فرماتے ہیں کہ ایڈوانس جنتی مت بنو جنتی میں کسی کی داری نہیں ہوگی یدخلون الجنت اہل الجنت جنت والے جنت میں داخل ہوں گے جردن مردن مکحلین جردن کے کہ وہ امرت جیسے ہوں گے مردن یا جیسے امرت جو ہوتا ہے نوجوان بچہ جو ابھی بالغ ہوا تو اس کی داری نہیں ہوتی ہے اور مکحلین سرما لگایا ہوا ہوگا آنکھوں میں ایسے جنت میں داخل ہوں گے تو یہاں ایک سوال پیدا ہوتا ہے یہ بات جب چھر گئی تو ذرا میں اس کو تفصیل سے کہہ دوں کہ جنت میں داری کسی کی نہیں ہوگی اور جنت میں جتنی خوبصورت چیزیں ہیں وہ سب جنت میں ہیں اور اگر داری خوبصورت نہیں ہے تو نبی کی سنت بھی نہیں ہوتی نبی کی ہر سنت جو ہے اس میں جمال ہے خوبصورتی ہے اور اگر جنت میں نہیں ہے تو اس کا مطلب ہوا کہ وہ خوبصورت نہیں ہے تو یہاں ذرا اشکال پیدا ہوتا ہے تضاد کہ اگر خوبصورت داری ہوتی تو جنت میں ضرور ہوتی اور اگر خوبصورت نہیں تو نبی کی سنت نہیں ہوتی تو اس کا کیا جواب اس کا جواب یہ ہے کہ جنت میں جب لوگ داخل ہوں گے تو ان کی عمر 30-33 سال مردوں کی ہوگی اور وہ بالغ ہونے کی عمر یہاں بالغ ہونے کی عمر بچوں کی 15 سال ہے 15 سال کی عمر ہوتی ہے تو اکثر وہ اس عمر میں بالغ ہوتے ہیں وہاں 30-33 سال یہاں بچے 15 سال کے ہوتے ہیں تو ان کی داری نہیں نکلتی ابھی بالغ تو ہو گئے داری جو ہے 1.5 سال 2 سال کے بعد پھر داری شروع ہوتی ہے اور جنت میں عمر بڑھے گی نہیں वो हमेशा एक ही उम्र के आदमी रहेगा, इसलिए वो वथी नहीं आएगा कि दाढ़ी बाहर निकल सके, इसलिए वहां दाढ़ी नहीं होगी। वरना दाढ़ी तो है, जमाल उसमें, खूबसूरती है। तो हमारे शेख फरमाते दुनिया में उम्मती बन के रहो, और जन्नत में वहां जाके जन्नती बनो, एडवांस जन्नती मत बनो कि यहां भी दाढ़ी नहीं रखते। जन्नत में दाढ़ी नहीं होगी, लेकिन यहां तो दाढ़ी रखो। और हजरत ये भी फरमाते हैं दाढ़ी के बारे में कि वो यानी फैशन के पीछे मत चलो, अप टू डेट। लोग अप टू डेट रहना चाहते तो कोई दाढ़ी रखते ही नहीं, या छोटी दाढ़ी रखते हैं कि दाढ़ी वालों के साथ होते हैं तो अभी दाढ़ी तो है हमारी तो वो कंपनी में फिट होते हैं, और बगैर दाढ़ी वालों के साथ तो भी वो कंपनी, क्योंकि वो फैशन की दाढ़ी। तो अप टू डेट की फिक्र न करो, अपनी एक्सपायरी डेट की फिक्र करो। जब हम एक्सपायर होंगे और कब्र में चलेंगे तो वहां हमसे पूछा जाएगा मा दीन का, वो तुम्हारा दीन क्या है, मन रब का, और तुम्हारे नबी कौन है, तो वहां हम कैसे जवाब देंगे अगर सुन्नत हमारी जिंदगी में नहीं है। तो ये है कि सुन्नतों पर अमल करने से अल्लाह की मोहब्बत पैदा होगी। और फिर देखो, खुदा की कसम, हर चीज में, मियां बीवी के रिश्तों में और अपने खाने पीने में और अपनी नमाजों और तिलावत और जिक्र और इबादत में, अपने गश्तों में और अपने चिल्लाओं में कितना मजा आएगा हमें। मस्जिदों में एहतिकाफ करते और मस्जिद जमात में जाते 40 दिन मस्जिदों में रहते हैं तो देखो कि मैं मेरे अल्लाह के घर, अल्लाह ने मुझे अपने घर बुलाया, कितना मजा आएगा अंदर से। और आदमी को इसमें इतना लुत्फ मिलेगा और इतनी उसकी खुशी होगी दीन पर चलना। फिर उसको पता चलेगा दीन पर चलने से और कोई चीज मजेदार नहीं। आज तो हम दीन पर चलते हैं लेकिन एक बोझ समझकर, आंखों की हिफाजत गैर महरम औरतों से इसको बोझ समझते, ये तो बहुत मुश्किल। हमारे शेख फरमाते और हकीकी बात यह है, फिर गुनाहों से बचना सिर्फ आसान नहीं होगा, गुनाहों से बचना मजेदार होगा। आदमी को मजा मिलेगा गुनाह, बिरयानी खाने से ज्यादा और चिकन खाने से ज्यादा गुनाहों से बचने में मजा है, लेकिन आज हमें वो महसूस नहीं होता, हमें बहुत करवा लगता है। गुनाह करना उसमें मजा मिलता है और गुनाहों से बचने में वो करवा लगता है, लेकिन गुनाहों से जब अल्लाह की मोहब्बत, देखो जब आदमी बीमार होता है, बहुत ज्यादा टेम्परेचर फ्लू उसका हो गया तो उसको चीजें भी अच्छी नहीं लगती, आप उसको समोसा दो, इसको दिखाओ भी मत मुझे, वो मजबूर करके कुछ सूप पिलाते हैं, कहा मुझे नहीं खाना है, मुझे खाना अच्छा ही नहीं लगता है। क्यों? बीमार आदमी है। तंदुरुस्त आदमी उसको कहने की जरूरत है, उसको तो कहना पड़ता कम कर, तू बहुत खा रहा है, ये तो तेरे लिए मुजिर है। तंदुरुस्त आदमी तो ऐसे ही, जब अल्लाह की मोहब्बत पैदा होगी, वल्लाह मैं कहता हूं, तो उन लोगों को मजबूर करना पड़ेगा, अब जाके दुकान भी तो देखो, ये क्या पूरा दिन जिक्र करते हो मस्जिद में बैठे हो, जाके दुकान भी देखो, घर वालों को इतना मजा मिलेगा जिक्रुल्लाह में और अल्लाह के नाम लेने में। और दुआ अभी तो कितना कितना कहते हैं तो अभी कोई असर नहीं होता, क्योंकि अल्लाह की मोहब्बत नहीं है। तो अल्लाह हमें सुन्नतों पर अमल करने की तौफीक अता फरमाए और नमाजों में ये खुजाने के, और ये एक धोखा है, जब ऐसे नमाज हम पढ़ते हैं और जरा खुजाने को दिल हुआ तो अपने आप को समझाओ कि देखो मैं अभी तो नहीं खुजाऊंगा, नमाज के बाद बहुत मजे से मैं खूब खुजाऊंगा और मैं मजे ले लेके खुजाऊंगा, और देखो कि फौरन वो खुजाना भी दूर हो जाता है, फिर वो ख्वाहिश ही बाकी नहीं रहती है। लेकिन जो खुजाते इधर, फिर इधर भी शुरू होता है, फिर इधर भी शुरू होता है, फिर सब खुजाने शुरू कर देते हैं। अल्लाह हम सबको तौफीक अता फरमाए। कुरान पाक की जो मैंने कुछ आयतें पढ़ी तो ये बीच की आयतें हैं, वह शम्स व दुहाहा की, और यहां अजीब मुफस्सिरीन ने लिखा है कि ये वाहिद जगह है पूरा कुरान शरीफ में जहां अल्लाह ताला ने 14 कस्में खाई है। अल्लाह पाक को कसम खाने की जरूरत, अल्लाह तो वमन अस्दकु मिनल्लाह क़ीला वमन अस्दकु मिनल्लाह हदीसा, अल्लाह से ज्यादा सच्ची बात कौन कह सकता है। अल्लाह तो हक्कुल मुबीन है, हर बात को जाहिर करने वाली जात अल्लाह की जात है। اور یہ بھی بتا دو ابھی زہر کے بعد قیلولہ کیا تو یہی بیان خواب میں آیا تو میں نے کہا آج یہی بیان میں کر دو جو خواب میں اللہ نے مجھے دکھایا کہ تو یہ بیان کر رہا ہے تو یہی بیان کر دو یہی والشمس وضحاها تو یہاں 14 قسمیں اللہ نے کھائی اور تو یہ کائی کے لیے اللہ قسمیں کھاتے ہیں جیسے کہ ایک باپ ایک ماں اپنی بیٹی اپنے بیٹا کو کوئی بات سمجھا رہے ہیں کہ دیکھو ان لوگوں سے تعلق مت رکھنا یہ اچھے لوگ نہیں ہیں اور قسم میں خدا کی قسم کھا کے تمہیں کہتا ہوں کہ یہ مت کرنا وہ مت کرنا ایسا رہنا کیوں ایک اندر سے ایک کرہن ہے ایک طرف ہے فکر ہے تو اللہ کو اپنے مخلوق اپنے بندوں سے مسلمانوں سے کتنا اللہ کو تعلق ہے کہ میرے بندے جو ہے کسی طریقے سے سمجھ جائے تو اللہ ایک دو قسمیں نہیں 14 قسمیں کھا کر ایک مضمون اللہ بیان فرما رہے اور وہ بھی عجیب اور غریب انداز سے والشمس وضحاها والقمر اذا تلاها چاند اور سورج کی قسمیں اور اس میں بھی عجیب تفصیل ہے جس کا ابھی موقع نہیں ہے واللیل اذا یغشا والنهار اذا جلا رات اور دن والسماء وما بناها والارض وما طحاها آسمان اور زمین یعنی کمپلیٹ اپوزٹ متضاد چیزوں کی 6 چیزیں اللہ تعالی نے 3 جوڑے میں 6 چیزوں کو اللہ نے قسم کھائی اس کے بعد 7th چیز بغیر جوڑ کے ونفس وما سواها اور یہ جو ہمارا بدن ہے نفس ہمارا ہماری جان جو ہے اور اللہ نے اس کو کتنا متوازن بیلنسڈ بنایا اگر آدمی ذرا سوچے یہ دونوں ہماری آنکھیں ایک ہی سائز کی اگر ایک آنکھ اتنی بڑی ہوتی اور دوسرے آنکھ ایک بالکل چھوٹی سی ہوتی کیسے ہم دکھتے اگر ایک کان ہاتھی کے کان کے جیسے اور دوسرا کان ایک بہت چھوٹا ایک پاؤ ایک میٹر کا دوسرا پاؤ ایک فٹ کا کیسے ہم چلتے اور کیسے ہمارا معاملہ ہوتا کیسے وَنَفْسِيُمْ وَمَا سَوَّاهَا اللہ نے بنایا اور اللہ نے کیسے بالکل اور کبھی ماں نے نہیں دیکھا کہ فرشتہ جو ہے ان کے پیٹ میں آیا میجرنگ ٹیپ جب ہم مسجد بناتے ہیں تو آرکیٹیکٹ انجینئر ان کے میجر کرتا ہے کہ بلڈر نے صحیح بھل کیا جس جو سائز جتنا ہونا چاہے اس نے صحیح کیا کبھی ماں نے دیکھا کہ فرشتہ آیا اور دیکھا کہ میرا بچہ جو ہے اس کے پاؤں دونوں بالکل صحیح سائز کے ہیں اس کے دونوں ہاتھ بالکل صحیح سائز کبھی ایسا نہیں ہوا اور دیکھو اللہ تعالی جو بھی بچہ پیدا ہوتا ہے دنیا میں امریکہ میں یورپ میں افریقہ کے جنگلوں میں ایشیا کے جنگلوں میں ہر بچے کو اللہ دو آنکھ دیتا ہے اور مفت میں دیتا ہے اور کبھی یہ اعلان آپ نے نہیں سنا ہوگا کہ یہ فرشتے جو آنکھ بنانے والے فرشتے ہیں وہ سٹرائک پر گئے ہوئے ہیں تو آئندہ 6 مہینے تک جو بچے پیدا ہوں گے وہ ماں باپ ذرا سوچے کہ اب 6 مہینے تک آنکھیں نہیں نصیب ہوگی کیونکہ وہ فرشتے سٹرائک پہ گئی ہے کوئی اللہ نے کوئی آنکھ بنانے کی ایک فیکٹری الگ نہیں بنا وہ سب کے سب وہ چھوٹا یخلقکم فی بطون امہاتکم خلقا من بعد خلق فی ظلمات ثلاث 3 اندھیریوں میں اللہ وہی ایک چھوٹا سا جو کارخانہ ہوتا ہے اتنا چھوٹا کہ چھوٹا بچہ وہ کتنا چھوٹا بچہ بھی ہوتا ہے ہاتھ پھیلانے کی جگہ نہیں پاؤں پھیلانے کی جگہ نہیں اسی فیکٹری میں اللہ تعالی ایک دو بچے نہیں اس وقت کے جو سٹیٹسٹکس ہیں دنیا میں 250,000 بچے روزانہ دنیا میں پیدا ہوتے ہیں اللہ 500,000 آنکھوں کی سپلائی ایوری ڈے اللہ کرتے ہیں 500,000 ہونٹوں کی سپلائی 500,000 کانوں کی سپلائی ایوری ڈے اینڈ فری آف چارج اور یہ اللہ تعالی سپلائی وہی کرتے ہیں 3 اندھیری یہاں اگر بجلی بند ہو جائے فیکٹری بند کام نہیں ہو سکتا ہے نو پاور نو لائٹ اور لیکن اللہ کی فیکٹری میں نو پاور فرام دا اسٹار نو لائٹ और कैसे कैसे इंसान, वलकद खलकनल इंसान फी अहसन तकवीन, हमने इंसान को सबसे खूबसूरत हमने इंसान को बनाया। और अल्लाह को जानने के लिए और अल्लाह को पहचानने के लिए खुदा की कसम उसकी दलील तेरे बाहर नहीं है, तेरे वजूद ही में है। वफी अनफुसिकुम अफला तुबसिरून, तू क्यों जरा गौर नहीं करता है कि अल्लाह ने मुझे कैसे बनाया, कैसे अल्लाह ने अल्लाहु अकबर एक मनी का कतरा और पूरा कतरा नहीं उसका एक थोड़ा सा हिस्सा भी मां के रहम के सही जगह पर पहुंच जाए, बच्चा पैदा होता है 9 महीने के बाद, उस मनी के एक कतरे में अल्लाह ताला ने दिल का भी मादा मटीरियल उसमें रखा है और उसी में अल्लाह ने दिमाग का मादा जो बिल्कुल अलग है उसको भी रखा। और जो हमारे स्कल बोन है ये हड्डियां जो बहुत मजबूत है ताकि दिमाग की हिफाजत करे, खुदा न खास्ता कोई एक्सीडेंट वगैरह हो जाए तो ये स्कल बोन अल्लाह ने बहुत स्ट्रांग बनाया ताकि दिमाग की हिफाजत, वो भी उसी मनी के कतरे में। और ये पूरा रब केज हमारे जो पसलियां है दिल की हिफाजत, लंग्स के फेफड़े की हिफाजत, गुर्दों की हिफाजत, ये सब जो अल्लाह ने बनाया ये भी वो पसलियां वो भी अल्लाह ने स्ट्रांग बनाया ताकि दिल की हिफाजत हो, तो वो भी उसी मनी के कतरे में है। बाल जो उगते हैं वो भी उसी मनी के कतरे में है और नाखून जो आएंगे वो भी उसी मनी के कतरे में। आज हम चिप से बहुत मुतासिर होते हैं, सिम कार्ड से बहुत मुतासिर होते कि एक चिप में क्या क्या ये लोग ने रखा, लेकिन अल्लाह जिसने उनको भी दिमाग दिया सिम बनाने के और वो सिम बनाने का तरीका भी सब अल्लाह ने सिखाया, उस अल्लाह से हम जानते भी नहीं मुतासिर भी नहीं होते। एक जगह में गया तो एक मौलाना साहब जमात के जिम्मेदार, उन्होंने मुझसे कहा मैं नहीं जानता हूं मेरे इम्तिहान लेने के लिए या क्या हकीकत में, उन्होंने कहा मुसलमान ने कुछ नहीं किया आज तक, देखो ये लोग ने एक सेल फोन मोबाइल तुम्हारे हाथ में, तुम पाकिस्तान बात कर रहे हो, इंडिया बात कर रहे हो, अमेरिका बात करते हो, एक सेकंड में तुम्हारे ताल्लुक वहां, हमने क्या कुछ किया, अगर हमने जरा सोचा तो अल्लाह की कुदरत को देखो, अल्लाह ने किसने ये वो सेल फोन बनाया, किस दिमाग ने बनाया वो दिमाग जिसको अल्लाह ने दिया, और ये दिमाग भी अजीब और गरीब अल्लाह ताला का पूरा कारखाना है। देखो इस वक्त जो मैं बोल रहा हूं और बराबर बोल रहा हूं, बातें अल्फाज निकलते जाए लेकिन दिमाग उसको सोचते, कितना दिमाग सोचता होगा जुमले बनाने में, कभी एक बात शुरू की कहीं और चले गए फिर वो बात याद आती है, ये सब दिमाग का कारनामा है। आप लोग जो सुन रहे हो ये आवाज मुंह से निकलती, दिमाग में तैयार होती पूरा और उसके बाद जुबान से निकलती है वो बात, आपके कानों को और कान को भी अल्लाह ने कैसे कैफ फनल, जैसे अगर कोई शीशी हो जिसका मुंह बहुत छोटा है अगर उसमें डालना हो तो बहुत मुश्किल से चीजें इधर उधर गिरती है तो ऊपर वो फनल रखते हैं, अब आसानी से उसमें डालते हैं, तो कान भी अगर आप देखो अगर सिर को यूं करें तो पूरा एक फनल है। और अल्लाह ने ऐसा कान बनाया कि 360 डिग्री चारों तरफ से जो भी आवाज आती है वो कान में, वो कान उसको पकड़ लेती है और कान का पूरा निजाम के अंदर, फिर देखो ये जो अंदर सुराख है जिसमें ये मैल कुचैल जमा होता है हम फिर साफ करते हैं, तो वो फनल का नीचे का हिस्सा है, तो पूरे आवाज ऊपर जाती है वो अंदर वो छोटी नाली से फिर अंदर जाती है फिर दिमाग में जाती है, दिमाग उसका मतलब बयान करती है। ये जो सिर्फ इंग्लिश में बात हुई, गुजराती में बात हुई, उर्दू में बात हुई, अरबी में, दिमाग वो सब काम कर, उसका क्या माना हुआ दिमाग उसको सब तय कर, तो कितना दिमाग चलता है। आदमी आप गाड़ी चलाते हो जा रहे हो 20 किलोमीटर पर आओ स्टॉप स्ट्रीट है आगे, अचानक जो है एक बच्चा आ गया या किसी और ने अपनी गाड़ी आपकी गाड़ी के सामने कर दी तो आंख ने देखा, आंख ने ये पूरा मैसेज दिमाग को दिया, दिमाग ने उसका पूरा मैथमेटिकल वो तजिया किया, एनालिसिस किया कि अब जो है ब्रेक लगाओ, और दिमाग ने पांव को 200 किलोमीटर पर सेकंड दिमाग मैसेज देता है। अब पांव को मैसेज दिया कि ब्रेक दबा, हाथों को मैसेज दिया कि स्टीयरिंग इधर घुमाओ उधर घुमाओ, یہ دماغ کتنا کام کرتا ہے, کس نے یہ دماغ بنایا, اور 24 گھنٹے دماغ کام کرتا ہے, آدمی سوتا ہے تو بھی کام کرتا ہے. تو یہ پورا جو ہے وَنَفْسِيُمْ وَمَا سَوَّاهَا, یہ نفس جو یہ پورا, اور یہ پھر گردے ہیں اس میں دل ہے. اللہ اکبر, کتنی ہزار چیزیں اللہ نے یہ بدن میں رکھی ہیں, یہ سب درست چلتے تو آدمی درست تندرست ہیلتھی آدمی ہوتا ہے, اور اگر یہ چیزیں غلط تھوڑا سا کوئی کمی بیشی ہوئی تو آدمی بیمار آدمی بیکار آدمی ہو, شوگر ذرا سا ہائی ہو گیا, کولیسٹرول ہائی ہو گیا, بلڈ پریشر لو ہو گیا, ہائی ہو گیا, بیمار آدمی ہو گیا. یہ اللہ نے بیان, اس کے بعد جو اصل چیز اللہ کو بیان کرنی تھی اللہ نے اس کو بیان کیا. فالہمھا فجورھا, اسی نفس کو اسی جان کو ہم نے اس میں گناہوں کے تقاضے بھی رکھے, اللہ نے ہمارے اندر گناہوں کے تقاضے بھی رکھے. اور یاد رکھو, گناہ کے تقاضے گناہ نہیں ہے, اس پر عمل کرنا گناہ ہے. اور گناہ کے تقاضے اگر آدمی میں نہ ہو تو وہ کبھی ولی بھی نہیں بن سکتا ہے. اور جس میں زیادہ, بہت سے لوگ نادانی نہ جاننے کی وجہ سے سمجھے میرے اندر تو گناہ کی بہت تقاضے ہیں, میں تو برباد ہو گیا, میں کبھی اللہ والا نہیں, میں کبھی نیک نہیں بن سکتا ہوں, میرے کتنے کتنے گندے تقاضے ہوتے رہتے. اور اگر میں کسی کے, میں بیوی کے سامنے بیان نہیں کر سکتا, اپنے شیخ کے سامنے اپنے برائی اندر میں جو تقاضے ہوتے میں کسی کے سامنے بیان نہیں کرتا ہوں کر سکتا ہوں. یہ گندے تقاضے گناہ نہیں ہے, گندے تقاضوں پر عمل کرنا یہ ہے گناہ. آپ کو کوئی اور دیکھنے کی خواہش ہوئی تو یہ خواہش جو ہے وہ حرام نہیں ہے. یہ اللہ فالہمھا فجورھا, اللہ نے وہ خواہش, ہاں اب اس کو دیکھنا یہ تمہارا کام ہے, اب تم گناہ میں مبتلا ہوئے. اور یہ گناہ کے تقاضے جو ہیں آپ اس پر عمل نہیں کرتے ہو تو آپ ولی اللہ بنتے ہو. یہ اللہ نے امتحان رکھا. ایک مرتبہ میں پہلے جرمسٹن میں ہوتا تھا تو وہاں ہمارے ایک متولی تھے, بہت اچھے آدمی, اس وقت شاید ان کو عمر 50-51 سال کی ہوگی. کچھ ہم سب لوگ بیٹھے ہوئے تو انہوں نے کہا آج تک مجھے کبھی کوئی فائن نہیں ملا چلانے میں, گاڑی کے چلانے میں, سپیڈنگ فائن, سیٹ بیلٹ کا فائن, پارکنگ کا کوئی فائن مجھے کبھی نہیں ملا. ہم نے سب تعجب کیا, 50 سال کی عمر اور کبھی ایک فائن نہیں. تو اس انہوں نے کہا میں نے کبھی گاڑی چلائی نہیں, تو گاڑی جب چلاتی نہیں تو فائن کیسے ہوگی؟ تو اگر گناہ کے تقاضے نہ ہوں گے تو گناہ کیسے ہوں گے؟ جب گناہ کا تقاضا ہو تو گناہ ہو سکتا ہے. اگر ہم قبرستان جائے اور مردوں سے ہم وہاں کے ماشاءاللہ کتنے نیک پرہیزگار لوگ ہیں, یہ ایک بھی گناہ نہیں کرتے, وہ بیچارے گناہ کیا کر سکتے, اب تو ان کا ٹائم پورا ہو گیا. لیکن گناہ کے تقاضے ہوتے ہوئے گناہ کا نہ کرنا یہ ہے کمال, اور اس پر ولایت اللہ کی طرف سے آتی ہے. دیکھو مسئلہ ہے, فرشتوں کو ولی کہنا جائز نہیں ہے. تو جبرائیل علیہ السلام کوئی بھی فرشتہ, اور وہ کتنے نیک ہیں لیکن ان میں گناہ کے تقاضے نہیں, اس لیے ان کو ولی نہیں کہہ سکتے. ولی وہ ہوتا ہے, یہاں بہت سے لوگ کے سرنیم ولی ہوں گے, وہ تو بچالے بادرزاد ولی پیدا ہوئے. بہرحال دیکھو, جب گناہ کے تقاضے ہو اور آدمی اس پر عمل نہیں کرتا تو یہ ہے کمال. آپ کی BMW ہے, مرسیڈیز بینز ہے, لیکن اس میں پیٹرول نہیں تو وہ کیا چل سکتی ہے؟ کچھ بھی نہیں. تو پیٹرول جو ہے وہ گناہ کے تقاضے, لیکن اب اس کو صحیح چلاؤ. کوئی مور آیا تو وہاں سلو ڈاؤن ہو جاؤ, ٹریفک ہے زیادہ ٹریفک, سلو ڈاؤن ہو جاؤ. اور جب کھلا رستہ ہے, آپ اپنی بیوی کے ساتھ ہو تو جو بھی چاہو آپ کرو, وہ جائز ہے, آپ کی بیوی آپ کے لیے جائز ہے, حلال کھانا کھاؤ, کوئی گناہ نہیں, رمضان کا مہینہ نہیں ہے, جائز حلال کھانا ہے, کھاؤ. ذرا حرام کا شبہ ہوا اب رک جاؤ, مت کھاؤ. اب ذرا حرام کا خیال آئے کہ یہ شاید پتہ نہیں کیسے اس میں شبہ ہے تو اب رک جاؤ. تو یہ ہے خواہش جو ہے وہ حرام کھانے کو, لیکن اب شبہ پیدا ہوا تو مت کھاؤ اس کو. تو یہ ہے امتحان. سو اللہ فرماتے فالہمھا فجورھا, اور اس کو اللہ نے پہلے بیان کیا کہ ہم نے ان میں گناہوں کے تقاضے رکھے ہیں. وتقواھا, اور بچنے بریک بھی ہم نے دی, ایکسلریٹر بھی دیا اور بریک بھی دی. چلاؤ ایکسلریٹر دباؤ और बाजी के पाव भारी होते, खूब तेज जाते हैं, लेकिन जहां धैर्य होता है तो पाव दूसरे पाव भी इस्तेमाल करो, ब्रेक भी लगाओ, तो जायज उमूर आगे चलो, लेकिन जहां गुनाह का शुबा जरा तो फिर ब्रेक लगा दो। और अल्लाह अकबर, सहाबा रजी अल्लाह ताला अन्हुम की यही सिफत बयान हुई, और खासकर सैयदना उमर रजी अल्लाह ताला, कान वक्काफन इंद किताबिल्लाह, जब अल्लाह का हुक्म कोई आया तो फौरन हार्ड शार्प ब्रेक, फौरन स्टॉप हो गए, जरा आगे भी नहीं बढ़े, वो करते रहे। सैयदना उमर रजी अल्लाह ताला मिंबर पर खुतबा पर आ रहे, एक औरत ने पीछे से सवाल किया तो फौरन कहा कि औरत की बात सही है, रुक गए अपनी बात से। तो ये है कि जो भी बात हम कहें, तुम मौलवी आदमी, और कभी हो जाता है कि हमने मसला गलत बयान किया, आप अपने तकब्बुर की वजह से इधर उधर एंट्रे पेंट्रे मत बनाओ, हाँ हमसे गलती हो गया, वह अल्लाह के हुक्म को मान लो। तुम चौधरी हो गांव में, मुतवल्ली साहब हो, कभी हर एक से गलती हो सकती, किसी ने बताया, अदना से अदना आदमी ने बताया कि देखो ये तुम्हारी गलती है, मान लो। तो ये है कमाल इंसान का, हर एक इंसान गलती कर सकता है और हर एक इंसान गलती करता है, किसी ने बताया और वाकई हमें मालूम हुआ गलती, आप अपने तकब्बुर अपनी बराई को आर में मत ले आओ, और इनके उल्टे हम उनके गले हो जाते हैं, नहीं हाँ भाई मुझसे गलती हो, ये है कमाल इंसानियत की। तो ऐसे गुनाहों के तकाजे जो होते, जो भी गुनाह का तकाजा, जहां भी अल्लाह ताला का हुक्म आए रुक जाओ, अल्हमा फुजूरा व तक्वा। अब एक दो मिसालें मैं अर्ज करता हूं, देखो एक जो मैंने बयान किया इसको और जरा कुछ तफसील से, इखलास कितना अहम और जरूरी। एक मजलिस में, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने 10 साल जिंदगी मदीनतुल मुनव्वरा के पूरा दीन सहाबा को सिखाया, और ऐसा सिखाया कि वो मुअल्लिम और टीचर बने, पूरी उम्मत कयामत तक कैसे उनको तैयार किया होगा, अल्लाह ही जाने क्या कमाल, और क्या हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में। तो बहरहाल एक मजलिस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक बिल्कुल काली रात हो, कुछ नजर नहीं आता, जिसका तस्वीर इस जमाने हम कर भी नहीं सकते, इतनी बिजली आ गई पूरी दुनिया में, लेकिन उस जमाने में कोई बिजली नहीं, पूरी काली रात हो, काला पत्थर हो और उस पर काली चुनटी चलती हो, कोई उसको देख नहीं सकते, कोई उसकी आवाज नहीं सुन सकते, उससे ज्यादा खुफिया तौर पर मौत सीक्रेटली रियाकारी इंसान के दिल में पैदा हो जाती है, और इसको वहम ला यशुरून, इनको पता भी नहीं, अभी तो नमाज भी पढ़ रहे, रोजा भी रख रहे, बयान भी कर रहे, सब कुछ कर रहे, और रियाकारी पैदा हो गई कि लोग मुतासिर, लोग बातें करें, माशाल्लाह वाह वाह मौलाना ने कैसे बयान किया, ये ख्वाहिश अंदर में, और आदमी को पता भी नहीं, और कैसे फिर मौलाना पूछ रहे आज मेरे बयान में कोई गलती तो नहीं थी, असल क्यों पूछ रहे, नहीं मौलाना माशाल्लाह आपका बयान, उसमें कौन से कैसे गलती हो सकती, तो कैसे शैतान अंदर से काम करता है, और जहां रियाकारी आ गई मामला खत्म, अल्लाह इसको कबूल नहीं करता। तो अल्लाह जज़ा खैर दे सैयदना अबू बकर रदी अल्लाह ताला अन्हु, उन्होंने फरमाया ए अल्लाह के रसूल फिर तो हम सब बर्बाद हो जाएंगे, पूरी जिंदगी नमाज रोजा ज़कात हज उमरा जमातों में जाना उमरा अल्लाह के रास्ते में खर्च करना और रियाकारी और हमें उसका पता भी नहीं, तो इसलिए सब बेकार। तो अल्लाह के रसूल कुर्बान जाए ऐसी दुआ सिखाए कि ये दुआ पढ़ो रियाकारी के तमाम अकसाम से तुम बच जाओगे, कलील ही व कसीर ही उसका थोड़ा उसका बहुत, सगीर ही व कबीर ही उसका छोटा उसका बड़ा, वाहिर ही व बातिन ही जो जाहिर है जो छुपा सब, यानी 100% तुम मुखलिस बन जाओगे। हमारे शेख इस मौके पर फरमाते ये दुआ का पढ़ना कितना जरूरी हर आदमी के लिए, मैं अभी दुआ पढ़ाता हूं, तो हर रोज ये दुआ का पढ़ना हमारे लिए ताकि हमारी सब आमाल जो है कबूल हो जाए। जैसे आजकल कंप्यूटर में आपने काम किया कोई मजमून 5 घंटे 6 घंटे उसके बाद आप एग्जिट हो रहे हो, एग्जिट हो रहे हो तो वहां पूछते सेव डिलीट, तो अगर आपने डिलीट पर बटन दबा दिया तो 5 घंटे का आपका काम बर्बाद हो गया. तो ऐसे पूरी जिंदगी की नमाजें, रोजा, ज़कात, सब कुछ अगर ये दुआ नहीं पढ़ते तो डिलीट, सब खत्म हो गया. और अगर ये दुआ पढ़ ले सब सेव हो गया, आपका कब्र में सब आपको मिलेगा. तो ये दुआ कितनी जरूरी, तो ये दुआ है आप हम सब पढ़ते हैं, अल्लाहुम्मा इन्नी अऊजु बिका अन उशरिक बिका शैअ وانا اعلم واستغفرك لما لا اعلم. یہ جیسے پانچویں کلمہ میں وہی الفاظ ہے تقریبا, لیکن یہ کنز العمال کی روایت ہے اور اس میں اتنے الفاظ آئے ہیں. تو چاہے پانچواں کلمہ روزانہ ہم اس کو پڑھیں تاکہ ہمارے سب اعمال جو ہے وہ سیو ہو جائے, کہیں ڈیلیٹ نہ ہو جائے. اور یہ تو ایک دعا ہے, یہ میں نے آسان طریقہ بتا دیا. ہمارے شیخ جب اس مضمون کو بیان کرتے ہیں اخلاص کا, تو فرماتے میں ایک بات تجربہ کی بتا, حضرت کی عمر 90 سال کی ہے, 90 سال کا تجربہ حضرت بتا. اور یہ صرف میرا تجربہ نہیں, سب بزرگوں کا تجربہ ہے. اور حضرت مولانا شاہ اشرف علی تھانوی رکھے زبردست عالم فرماتے, قسم کھا کے فرماتے کہ اخلاص اس وقت تک پیدا نہیں ہوتا جب تک کہ بزرگوں کی جھوٹیاں سیدھی نہ کرو, یعنی بزرگوں کی خدمت میں تم نہ رہو اخلاص پیدا نہیں ہوتا. ہمارا خیال ہو سکتا ہے کہ ہم میں اخلاص ہے, وہ تو ہمارا خیال ہے, لیکن اخلاص کی حقیقت جب تک کہ بزرگ نہ کتابوں سے نہ وعظوں سے نہ زر سے پیدا, دین ہوتا ہے بزرگوں کی نظر سے پیدا, یعنی ان کی صحبت. یہ مولانا جلال الدین رحمت الرومی رحمت اللہ کا شعر 800 برس کا ان کا شعر ہے, دین جو حقیقت دین جو پیدا ہوگا وہ بزرگوں کی. ورنہ دیکھو آج جو ہے ایک آدمی ٹی وی پر آتا ہے اور دین کا بیان کرتا ہے, وہ سمجھتا ہے میں تو بہت کام کرتا ہوں ٹی وی پر اور پوری دنیا میں میں نے بیان کیا. لیکن حدیث شریف میں آتا ہے لعن اللہ الناظر والمنظور الیہ, جو دیکھتا ہے غیر محرم کو اور جو اپنے آپ کو دکھاتا ہے غیر محرم. اب جتنی عورتیں ٹی وی دیکھتے ہیں وہ ان کے لیے حرام ہے غیر مرد کو دیکھنا, وہ سب دیکھ رہی ہیں. یہ تو سمجھ رہے کہ میں بہت اچھا دین کا کام پوری دنیا میں بیان کرتا ہوں, لیکن وہاں سے اللہ کی لعنت برس رہی ہے کیونکہ تم نے تمہارا اپنے آپ کو پیش کیا تاکہ غیر مرد آپ کو دیکھ سکے. یہ غیر عورتیں جو ہے وہ جتنے عورت دیکھتی ہیں عورتیں بھی ٹی وی, وہ دوسرے مرد چاہے پکچر ہو چاہے عکس ہو دوسری مرد کو دیکھنا تو حرام ہے. جتنی عورتیں دیکھ رہے وہ سب ان پر بھی لعنت ہو رہی, دیکھنے والیوں پر بھی اور جس کو دیکھا جاتا ہے اور اس نے اپنے آپ کو پیش کیا کہ سب مجھے دیکھے ان پر بھی اللہ کی. اور ہم سمجھتے ہم دین کا کام کرتے, تو ایسے ایسا نہ ہو کہ ہم سمجھتے میں تو بڑا مخلص ہو لیکن وہاں کوئی اخلاص نہیں. تو اس کو پیدا کرنا کتنا ضروری. زبیدہ جو تھی ہارون الرشید کی بیوی, اور ان کے بہت کارنامے ہیں, کتنے انہوں نے کام کیے اچھے نیک کام. نہر زبیدہ تو مشہور ہے, اب تک جب مکہ شریف میں کوئی میٹھا پانی نہیں تھا تو بغداد سے مکہ شریف تک انہوں نے پانی پہنچانے کا انتظام. اور کچھ برسوں پہلے جب ہم مینا میں تھے کسی نے ہمیں دکھایا کہ اب تک وہ ہے, اب تو پتہ نہیں, اب تو ماشاءاللہ بہت ترقی ہو گئی دنیا میں ہر جگہ. تو جب ان کا انتقال ہوا تو کسی نے ان کو خواب میں دیکھا, کیسا رہا؟ کہا الحمدللہ بہت, اللہ نے مجھے بہت کچھ دیا. تو پوچھا یہ سب جو تمہاری رفاہی سوشل ویلفیئر, غریبوں کا خیال, بیواؤں کا خیال, یہ سب تم نے کام کیا اس کی وجہ سے؟ تو کیا کہا, وہ تو سب اس کے ارباب کو پہنچ گئے. حدیث شریف میں آتا ہے آدمی جب کوئی کام کرتا ہے اللہ کے لیے خوش کرنے کو بھی اور لوگوں کو دکھانے کے لیے بھی, لوگ تعریف کرے, تو اللہ اس میں سے تھوڑا بھی نہیں لیتے, پورا اپنے شریک کے لیے چھوڑ دیتے ہیں. تو یہ انہوں نے کہا کہ یہ تو سب تھوڑا بہت کچھ پیدا ہو جائے, لوگ میری تعریف کریں گے, لوگ واہ واہ کریں گے, لوگ بات کی باتیں کریں گے, تو وہ تو سب وہ میرے وہ ارباب کو پہنچ کے دوسروں کو پہنچا. تو اللہ نے آپ کو یہ مقام کہا کہ کچھ میری نیتیں تھی چھپی ہوئی میرے دل میں, کسی کو اس کا پتہ نہیں, اس پر اللہ نے مجھے یہ سب. تو اس پر یہ بھی الگ پوری ایک بحث ہے, نیت کی قیمت کتنی زیادہ ہے. امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں हैं, हर आदमी के पास कुछ न कुछ ऐसे आमाल होना चाहिए कि किसी को पता नहीं, न बीवी को न किसी को, अगरचे नफिल हो अगरचे मुस्तहब हो, ये अमल कयामत के दिन उसको बहुत काम में आएंगे, जो उसमें 100% इखलास हो और जिसमें जरा भी, अब देखो 5 वक्त की नमाज फर्ज है, जमात वाजिब है, जमात के साथ पढ़ो, लेकिन कुछ होता है कि सब बोले कि माशाल्लाह हाजी साहब तो हमेशा पहली सब में होते हैं, कुछ न कुछ पैदा हो जाए। हज जो है हम प्राइवेट नहीं कर सकते, वो तो पूरी दुनिया के मुसलमानों के सामने, वहां सबके सामने रो रो के दुआ मांगो, तो शैतान कुछ न कुछ तो डालेगा कि सब देखे कि माशाल्लाह ये हाजी साहब तो माशाल्लाह कैसी दुआ उसने मांगी वगैरह। लेकिन जो तुमने बिल्कुल तन्हाई में किसी को पता नहीं, नीयत के दर्जे में दिल में, उस ये बहुत कीमत रखेंगे खुदा। तो अल्लाह के यहां सिफात की कीमत है, इखलास की कीमत है। फिर अभी टाइम नहीं है, तवाजु हम्बलनेस, ये बहुत अहम। जरा तकब्बुर पैदा हुआ आदमी गया, सवा 8 पर अजान होती है, 2-3 मिनट में लेता हूं फिर इंशा। देखो एक बुजुर्ग जुमे की नमाज के लिए जा रहे थे, गुसल किया साफ कपड़े पहने, और एक पुल ब्रिज आया जिसमें एक ही आदमी जा सकता है, फिर तो 2 आवर्स हो जाएंगे अभी दूसरा क्लास ले आए तो एक पुल था जिसमें एक ही आदमी जा सकते। अब ये बुजुर्ग को इधर से जाना था, उधर से कुत्ता आ रहा था, अब एक ही आदमी जाए, या तो ये जाए या कुत्ता आए, तो उन्होंने कुत्ते को इशारा किया तू नीचे से जा, और नीचे से गंदा पानी पाखाना पेशाब वो नीचे जा रहा था, तो अल्लाह ने कुत्ते को आवाज जुबान दी और कुत्ते ने कहा कि तू नीचे से जा। तो बुजुर्ग ने कहा मैं जुमे की नमाज के लिए जा रहा हूं, कपड़े मेरे साफ हैं और मुझे जुमे की नमाज में पाखाना पेशाब में से जाऊंगा, मेरे कपड़े गंदे मेरे सब नापाक है। तो कुत्ते ने कहा एक लोटा पानी में ये सब फिर पाक हो सकता है, डोलो पाक हो जाएगा, लेकिन अगर तू ऊपर से गया और मुझे नीचे से जाने दिया और तेरे दिल में आए कि तू मुझसे अच्छा है। इंसान कुत्ता जो जानवर है और जानवरों में भी उसका शुमार नीचे में होता है, अगर तू ये सोचे कि तू मुझसे अच्छा तो 7 समंदर के पानी भी तेरे दिल को साफ नहीं कर सकते, और तुझे जहन्नम में जाके रहना पड़ेगा, और वहां फिर वो तकब्बुर, वो कितना जान कुत्ते से आदमी अपने आप को अच्छा समझे, तो अगर और तू जहन्नम में जाना पड़ेगा और वो तकब्बुर की सफाई वहां होनी पड़ेगी, तो फिर तू जन्नत में जा सकता। और मैं तुझ पर ये एहसान इसलिए करता हूं कि मैंने तुझे बता दिया, हम पर तो कोई कुत्ता नहीं बात करता है, कोई नहीं बताता हमें, खुदा जाने क्या क्या हमारे बड़ाई तकब्बुर, बीवी के साथ कैसे बोलते हैं, नौकरों के साथ कैसे बोलते, क्या हमारा मामला। तो मैं इसलिए यह एहसान तुझ पर किया कि पिछले हफ्ते हमारे एक कुंबा कुत्तों की फैमिली में से एक जो छोटा सा वो पिल्ला वो ठिठर रहा था ठंड में, वो भूखा था, तूने किसी के कहा इसको जाके साफ करो खिलाओ खाना दो वगैरह, तो तूने हमारे एक कुंबे वालों पर एहसान किया, आज मैंने तुझ पर एहसान किया और ये मैंने तुझे बता दिया, वरना मैं तुझे बताता भी नहीं। तो ये तकब्बुर के हमारे अंदर पैदा हो, कितना वो तकब्बुर कि मैं तो यानी एक हज नहीं, मैं डबल हाजी नहीं ट्रिपल हाजी हूं, मेरा तो कोई साल का चिल्ला नहीं छुट्टा, मेरे साल के 3 चिल्ले कभी नहीं, करो काम तो करना लेकिन तकब्बुर पैदा ना हो, मेरी तहज्जुद कभी मिस नहीं होती, मेरी तकबीर ऊला कभी मस नहीं होती, उससे अगर तकब्बुर थोड़ा भी पैदा हुआ। एक बुजुर्ग सो रहे थे, उनका बेटा वो उठा तहज्जुद की नमाज, बेटे के दिल में आया देखो मेरे बाप बड़े बुजुर्ग सब हजरत हजरत करते लेकिन सो रहे मैं नमाज पढ़ रहा हूं, तो बाप उठे उनसे कहा बेटा अगर ये तेरे दिल में है तो तेरा सोना ज्यादा अच्छा है तेरे तहज्जुद के पढ़ने से, अगर तू तेरे तहज्जुद की वजह से तू अपने आप को अच्छा समझता है तो तेरा सोना ज्यादा अच्छा है। तो ये है शुक्र जो है, कहां हमारे अंदर शुक्र, हम कितना कितना खाते हैं। डॉक्टर अब्दुल हय आरिफी रहमतुल्लाह अलैह एक मर्तबा किसी के यहां खाना खाया, खाने के बाद पर्दे में से घर की औरत को पर्दे में से शुक्रिया अदा, जजाकल्ला बहुत अच्छा खाना पकाया मुझे बहुत अच्छा लगा आप अल्लाह आपको जजा कर, चले गए मौलाना। वो रोने लगी, बहुत रोई, उसके शोहर हस्बैंड ने पूछा क्यों रोती हो, वाला ने कोई गाली तो नहीं दी, कोई बुरा भला तो नहीं कहा और तुम्हारा शुक्रिया अदा किया तारीफ की, कहा इसलिए मैं रोती हूं कि 40 बरस तक मैं तुम्हारे लिए खाना पकाती रही, कोई एक रोज भी तुमने मुझे कभी जजाकल्ला नहीं कहा, तुमने कभी मुझे नहीं कहा कि माशाल्लाह खाना आज बहुत लजीज था, मुझे बहुत पसंद आया। तो उसको सबक याद हो गया कि नहीं ये तो शुक्रिया अदा करना चाहे। हाँ, और उसने कहा कि भूल तूने बहुत निकाली, आज नमक ज्यादा हो गया, मिर्च ज्यादा हो गया, खाना जल गया, ठंडा है, बहुत गर्म, शिकायत तेरी बहुत रही। तो अगले दिन फिर बैठे खाने को, अब उसने शुरू किया जजाकल्ला, बहुत अच्छा खाना, अल्लाह आपको फिर रोने लगे। और इनके साथ तो नो विन सिचुएशन, हमेशा उनको कुछ ना कुछ शोषा होता है कि ये जो भी से। तो कहा कि अब क्यों शिकायत करती हो, क्यों रोती हो, मैंने तुम्हारी तारीफ की, तुम्हारा शुक्रिया। कहा कि 40 बरस तक मैं खिलाती पिलाती रही, कोई दिन मेरा शुक्रिया नहीं, आज जब परोसन ने खाना भेजा अब कोई हद ही नहीं तुम्हारी तारीफ में, अब बस चले ही जा रहे हो और तारीफ करते हो। तो बहरहाल शुक्रिया अदा करना। डॉक्टर मायत साहब पीटर्सबर्ग में, उन्होंने मुझे सुना एक मरतबा सुफेद आदमी गैर मुस्लिम इसे उनके घर खाना खाए, जाहिर उनकी बीवी सामने नहीं आई, तो उसने खाने के बाद कहा मस्ट टेल योर वाइफ, वाइफ को कहना कि खाना बहुत अच्छा था और जज़ाकल्लाह, शुक्रिया, थैंक यू। तो उसने वाइफ को कहा, वाइफ ने कहा कि आज तक कितने बड़े बड़े ओलमा हमारे घर आए, आज किसी ने मुझे थैंक यू नहीं कहा, जज़ाकल्लाह। ये खैर जो हमारी चीज थी हमने उसको छोड़ दी, गैर कौमों ने उसको ले ली। तो यह है कि इन चीजों को पैदा करना, उस पर एक और किस्सा में बयान कर दूं कि फ्रांस में एक अरब की मुसलमान लड़की सुपरमार्केट में टेलर थी, वो पैसे ले, कैशियर, पैसे लेने वाली। उसकी लाइन में 4-5 ग्राहक थे जिसमें एक औरत थी निकाब लगाई हुई। तो जब वो सामने आई तो ये अरब मुसलमान लड़की ने उससे कहा कि देखो फ्रांस में हमें बहुत प्रॉब्लम है, पूरी दुनिया हम कहते बहुत प्रॉब्लम है, और हुकूमत नहीं चाहती कि निकाब लगाओ, तो तुम निकाब मत लगाओ चेहरे पर, और अगर लगाना ही हो, मुंह छुपाना ही हो, तो अपने मुल्क में चले जाओ और वहां जितना चाहो आजादी से अपने दीन पर अमल करो। तो उस औरत ने उसके सामने निकाब उठाया, तो वो लोकल फ्रांसीसी औरत थी, कोई अरब, दूसरे मूल पाकिस्तानी इंडिया वाली नहीं थी, फ्रांस की थी। और उसने क्या उसको कहा कि तुमने तुम्हारा दीन बेचा, हमने तुम्हारा दीन खरीद लिया है। यह है कि आज हमारी चीजें जो है गैर कौम ने ली और हम अपने बेगाना हो गए, अपने दीन से हम ही आज अजनबियत और अजनबी हो गए और अजनबियत महसूस करते हैं। तो यह है कि अल्लाह करे कि हम दीन हमारे अंदर फिर पे। तो उसके लिए आइंदा महीने फरवरी के 8, 9 और 10 इन चीजों को अपने अंदर पैदा करने के लिए काम तो करते रहो, नमाजें पढ़ते रहो, जमात में जाते रहो, उमरा के लिए हज, लेकिन अगर कबूलियत के सिफात न हो तो कैसे होगा। और अगर वो बाद में हमने उसको बर्बाद कर दिया बराई दिखाने पर ऐसे, तो फिर क्या होगा। तो इन चीजों को पैदा करने जिसके हम सब मोहताज हैं। तो 8, 9, 10 फरवरी जुमा से लेकर शनिचर और जोहर इतवार के ये बयानात इस्लाही जलसा होगा ताकि हमारी अंदर की इस्लाह हो। तो आप लोग भी तशरीफ ले आए, पूरी कोशिश करें, इंशाल्लाह बहुत फायदा होगा। बाहर के उलमा भी होंगे, आज पूरे मुल्क के भी उलमा होंगे और बयानात इस पर होंगे, और इंशाल्लाह हमें बहुत ज्यादा फायदा होगा। कोशिश करोगे इंशाल्लाह, दूसरों भी कहो, तैयारी करो और जरूर आने की कोशिश करो। पिछले साल भी हुआ, जो लोग शरीक हुए उन्होंने सबका हमें बहुत फायदा हुआ। आजाद बल दारुल उलूम में, जज़ाकुम, आजाद बल दारुल उलूम में 8, 9, 10 फरवरी के जुमे से, जुमे की नमाज से शुरू होगा और संडे इतवार तक का जोहर तक इंशाल्लाह। तो जरूर आने की कोशिश करो, इसकी बहुत जरूरत है। काम हम करते रहे और अगर सेफ नहीं किया, जरा तकब्बुर पैदा हुआ, शुक्र का मादा नहीं और इखलास नहीं, फिर सब बेकार हो जाएगा। तो कितना ये जरूरी है, अल्लाह हम सबको तौफीक दे। الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. يا الله جو کہا سنا قبول فرما. يا الله تیری قدرت ایسی قدرت ہے کہ بغیر کہے اور بغیر سنے تو ہمارے دلوں میں ڈال سکتا ہے. حقیقی اور صحیح بات ہم سب کو پوری امت کے دلوں میں ڈال دے اور اس پر عمل کی توفیق بھی آپ ہی کی طرف سے. ہم آپ سے بھیک مانگتے ہیں, التجا کرتے ہیں, آپ ہمیں توفیق عطا فرمائیں اپنی رضا مندی کی. اے اللہ جتنے جن و انس ہیں ہم سب کو وہ ایمان اور اسلام نصیب فرما جس سے تو خوش اور راضی ہوتا ہے. اسی پر جینا نصیب فرما, اسی پر مرنا نصیب فرما. مرنے سے پہلے پہلے ہم سب کو توبت النصوحا مقبول نصیب فرما. اسی پر جی اٹھنا نصیب فرما, اسی کے ساتھ جنت الفردوس میں ہمیں پہنچا دیجئے. تمام قسم کے عذاب سے ہمیں بچا, دنیا کے عذاب, قبر کے, قیامت کے روز جہنم کے, آپ کی ناراضگی بے رخی سے. یا اللہ تمام قسم کے عذاب سے ہم سب کو بچا لے. اے اللہ جو بھی کوئی یا اللہ پریشان ہو کہیں بھی دنیا میں, کوئی بھی پیسوں کی وجہ سے, بیماری کی وجہ سے, آپس کے اختلافات اور جھگڑوں کی وجہ سے, یا اللہ کسی کا کام نہ بننے کی وجہ سے کسی قسم کی پریشانی ہو, ہم سب کی پریشانیوں کو دور فرما. آپ رب العالمین ہو, آپ ارحم الراحمین ہو, آپ اکرم الاکرمین ہو, آپ ہماری تمام امیدوں کے یا اللہ مرکز ہو. آپ اپنے سے امید رکھنے والوں کو نا امید مایوس نہیں کرتے, ہم آپ سے بڑی امید رکھتے ہیں. یا اللہ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا یا مولانا انک انت التواب الرحیم وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وصحبه أجمعين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله.